यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सरकारको सिफारिशमा विभिन्न 4 अध्यादेश जारी। कुनै दललाई फुटाउने र जुटाउने काममा आफू नलाग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको स्पष्टोक्ति। पृथ्वी राजमार्गको मुङलिन पोखरा सड़क निर्माणको प्रगति 74%। सार्वजनिक सेवा प्रसारण नेपाल पीएसबीको भोलिदेखि 3 दिनसम्म पूर्वारम्भ कार्यक्रम हुँदै र युक्रेनसँगको युद्धमा 300 उत्तर कोरियाली मारिएको दक्षिण कोरियाको दावी। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिशमा विभिन्न 4 अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2081, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश 2081, निजीकरण पहिलो संशोधन अध्यादेश 2081 र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2081 आज जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट गर्नुभएको छ। नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूठ र भ्रम फैलाइएकामा चिन्ता व्यक्त गर्नुभयो। उहाँले कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको स्पष्ट गर्नुभयो। उहाँले विगतमा आफू प्रधानमन्त्री हुँदा कुनै दल विभाजन हुने स्थिति आएमा संसदीय दल र केन्द्रीय कमिटी दुवैमा 40% पुर्याउनु पर्ने संविधानको व्यवस्था कार्यान्वयनमा जटिलता आएकाले संसदीय दल वा केन्द्रीय कमिटीमा 40% प्रबन्ध गरेर अध्यादेश ल्याए पनि विरोध आएपछि फिर्ता लिएको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सुशासन र विदेशी लगानी वृद्धि गर्न सरकारले अध्यादेश ल्याइएको बताउनु भएको छ। पुष 26 गते बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न आज संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका संचार मन्त्री गुरूङले संसदबाट लैजाँदा तत्काल कार्यान्वयनमा जान नसक्ने र त्यसका लागि समय लाग्ने भएकाले अध्यादेश जारी गर्नु परेको बताउनुभयो।
सुशासन कायम गर्ने कुरामा र पुँजीगत खर्च बढाउने कुरामा र यो जग्गा चाहिँ प्राप्तिको दिउँसै खालको झन्झट चाहिँ समस्याहरू पैदा भएको थियो त्यसलाई चाहिँ व्यवस्थापन गर्ने कुरामा विदेशी लगानीलाई आकर्षण गर्नको लागि प्रक्रियागत झन्झटहरू थिए त्यसलाई चाहिँ अन्त्य गर्नको लागि यो यी अत्याचार ल्याएको कुरा म यहाँ सबैलाई सबै संस्था जानकारी दिन चाहन्छु। अहिले चाहिँ केवल कानुनहरू संशोधन गरेर हामी संसदमा पेश गर्न नसकिने त होइन, पेश गर्न सक्थ्यौँ तर हाम्रो थाहा छ नि त 5 वर्ष 6 वर्ष 7 वर्ष अहिलेसम्म चाहिँ हाम्रो ऐनहरू चाहिँ पारित हुन नसकेका विधेयकहरू पारित हुन नसकेको सन्दर्भ हुँदाखेरि र अहिले चाहिँ फास्ट ट्र्याकमा जाँदाखेरि पनि यही चाहिँ सबैभन्दा यी सबै प्रयोग गर्न नसकिने नहुने चाहिँ के अरे परिस्थिति भएको हुनाले हामीले अहिले चाहिँ अध्यादेश मार्फत ऐनहरूमा संशोधन गरेर तत्काल चाहिँ कार्यान्वयन जान सक्ने परिस्थिति निर्माण गरेर
यसैगरी मन्त्री परिषद बैठकले विश्व ब्याङ्कबाट प्राप्त हुने थप करिब 1,63 करोड़ रूपियाँ बराबरको अनुदान सहायता स्वीकृत गर्ने निर्णय गरेको छ। उक्त रकम समृद्धिका लागि वन परियोजनाका लागि खर्च गरिनेछ। सरकारले चालू आर्थिक वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल 3,867.38 रूपियाँ निर्धारण गरेको संचार मन्त्री गुरूङले जानकारी दिनुभयो। रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण पीएसबीमा रूपान्तरण भएको सन्दर्भमा गहन छलफल सहित पीएसबी पूर्वारम्भ पीएसबी प्री लन्चिङ कार्यक्रम आयोजना गरिँदैछ। भोलि माघ 1 गतेदेखि 3 गतेसम्म पूर्वारम्भ कार्यक्रम सञ्चालन गरिनेछ। नेपाल टेलिभिजनको स्टुडियो हलमा भोलि उद्घाटन तथा विषयगत छलफल एवं माघ 3 गते रेडियो नेपालको प्रांगणमा कार्यक्रमको समापन हुनेछ। सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टले एसएसबीको अन्तर्राष्ट्रिय अभ्यास लोकतन्त्रको सबलीकरण र राष्ट्र निर्माण शिक्षा र स्वास्थ्य सेवा विपदको सूचना र शिक्षामा साझेदारीका सम्बन्धमा छलफल हुने जानकारी दिनुभयो। त्यसै गरी विषयवस्तुको प्राथमिकता सामाजिक रूपान्तरण पीएसबी संचालन र स्थायित्व एवं प्राविधिक रूपान्तरण र डिजिटल प्लेटफर्मको प्रयोग जस्ता विषयमा हुने गहन छलफल हुने अध्यक्ष डाक्टर विष्टले जानकारी दिनुभयो। उहाँका अनुसार विषयगत छलफलबाट पीएसबीमा रेडियो नेपाल र नेपाल टेलिभिजनको सहज रूपान्तरणका साथै संस्थाको अल्पकालीन मध्यकालीन र दीर्घकालीन योजना निर्माण गर्न महत्वपूर्ण मार्गदर्शन प्राप्त हुनेछ। पृथ्वी राजमार्गको मुङलिन पोखरा सड़कको 74% भौतिक प्रगति भएको छ। आबु खैरेनीबाट जामुनेसम्म 41.45 किलोमिटर दूरीमा सड़क विस्तार भइरहेको छ। पूर्वी खण्डमा 27.4 किलोमिटर दूरीमा अन्तिम चरणको कालो पत्रे सम्पन्न भएको पूर्वी खण्डका सूचना अधिकारी विष्णु प्रसाद पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार पहिलो चरणमा 6 सेन्टिमिटर र दोस्रो चरणमा 4 सेन्टिमिटर गरी 10 सेन्टिमिटर सड़क कालो पत्र गरिएको छ। उक्त सड़क खण्ड मध्ये 69 किलोमिटर सड़क दूरीमा दुई लेनका सड़क कालो पत्र कार्य सम्पन्न गरिएको पूर्वी खण्डका सूचना अधिकारी पाण्डेले जानकारी दिनुभयो। पाण्डेका अनुसार अन्तिम चरणको कालो पत्रे गर्ने काम भइरहेको छ। जिल्लाको डुम्रेदेखि दमौली खण्डमा निर्माण कार्य तीव्र गतिमा अघि बढ़ाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामी प्रेषण राष्ट्रिय निर्देशिका जारी गरेको छ। स्वास्थ्य संस्थामा आउने बिरामीको सोही संस्थामा उपचार सम्भव हुन नसक्ने अवस्थामा थप उपचारका लागि तुरन्तै अर्को स्वास्थ्य संस्थामा पठाई उपचारको व्यवस्था मिलाउनु पर्ने निर्देशिकामा उल्लेख छ। आकस्मिक कक्षमा रहेका तथा भर्ना भएका बिरामीको हकमा भने सोही स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी अर्कोमा भर्ना नभएसम्मको अवस्थामा समन्वय चुस्त बनाउनु पर्ने निर्देशिकामा भनिएको छ। स्वास्थ्य संस्थाले आफ्नो तह अनुसार प्रदान गर्नुपर्ने सेवाको उपलब्धता हुँदाहुँदै बिरामीलाई अर्को संस्थामा प्रेषण गर्न नहुने र स्वास्थ्य संस्थाले सेवा उपलब्ध नहुँदा मात्रै सबैभन्दा नजिक र पायक पर्ने वा माथिल्लो तहको अस्पतालमा प्रेषण गर्न सक्ने निर्देशिकामा उल्लेख छ। सरकारले भूकम्प र बाढ़ी पहिरोपछिको पुनर्निर्माणको काम 2084 असारभित्र सक्ने गरी पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि योजना स्वीकृत गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा पुनर्निर्माणका लागि कम्तीमा 1 अर्ब 1 अर्बको प्रारम्भिक लागत अनुमान गरी स्वीकृत गरिएको जनाएको छ। प्राधिकरणले 2079 डोटी भूकम्पमा क्षतिग्रस्त निजी आवास पुनर्निर्माण का लागि मागबाट लाभग्राही छनौट गरी किस्ता निकासा गर्ने निर्णय गरेको छ। त्यस्तै 2080 जाजरकोट सहित पश्चिम नेपालमा गएको भूकम्प र 81 मनसूनजन्य विपदबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणका लागि क्षतिको विस्तृत आकलन प्रारम्भ गर्ने पनि प्राधिकरणका सहसचिव डाक्टर भूषालले जानकारी दिनुभयो। 1,15,000 निजी आवास पुनर्निर्माण एवं प्रबलीकरण गर्न 40 अर्ब तथा सड़क राजमार्ग र पुलतर्फ 29 अर्बको लागत आकलन गरिएको छ। त्यसबाहेक विद्यालय स्वास्थ्य संस्था सरकारी भवन सिंचाई आयोजना खानेपानी लगायत भौतिक संरचनाको पनि पुनर्निर्माण गर्नुपर्ने आवश्यकता रहेको प्राधिकरणले जनाएको छ। निजी आवास निर्माणको काम विपद व्यवस्थापन प्राधिकरण मार्फत पालिकाले गर्ने र बाँकी भौतिक संरचना निर्माणको काम सम्बन्धित मन्त्रालय र निकाय मार्फत हुने विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव डाक्टर भूषालले बताउनुभयो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार निजी आवास पुनर्निर्माणका लागि सरकारले तराईमा 3 लाख पहाड़मा 4 लाख र हिमालमा 5 लाखका दरले 3 किस्तामा रकम उपलब्ध गराउनेछ। काठमाण्डु उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण पूरा भएको छ। मेलम्ची उप आयोजना 2 अन्तर्गत बिछ्याइएका कुल 33 खानेपानी वितरण सञ्जालका 980 किलोमिटर पाइपलाइनको परीक्षण सम्पन्न भएको निर्देशनालयका प्रमुख टीका बहादुर चौधरीले जानकारी दिनुभयो। प्रतिनिधि सभाको अर्थ समितिले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि व्यवसायिक कृषकहरूसँग सुझाव लिएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा मह उत्पादक किसान शिव पौडेलले नेपाली महले बजार पाउन आयातित महमा कम्तीमा 60% भन्सार कर लगाउने गरी कानून बनाउन सांसदहरूलाई आग्रह गर्नुभयो। बैठकमा उखु किसानका तर्फबाट राम भवन यादवले उखु किसानलाई समयमै भुक्तानी दिन नसक्दा चिनीमा आत्मनिर्भर हुन नसकेको बताउनुभयो। किसान खोजराज कटुवालले कृषिमा आत्मनिर्भर बनाउन बिउ बिजनदेखि कृषि औजार र मल कारखाना समेत नेपालमै संचालन गरिनुपर्ने, बाहिरबाट आयात गरिने कृषि वस्तुमा भन्सार वृद्धि गरिनुपर्ने र कृषि उद्योगका लागि आयातित गरिने कच्चा पदार्थमा भन्सार छूटको व्यवस्था गरिनुपर्ने सुझाव दिनुभयो। बैठकमा सांसदहरूले नेपाली उत्पादनलाई चिनाउने चिन्हहरूको प्रयोग गरिनुपर्ने, गुणस्तरीय खाद्य वस्तु उत्पादन गरी बिक्री वितरण गरिनुपर्ने र आफ्नो भूमिको उत्पादन सस्तो र गुणस्तरीय हुनुपर्ने विचार व्यक्त गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बीमा सुविधा मार्फत पूर्ण रूपमा नागरिकहरूको उपचार गर्ने गरी मन्त्रालयले काम गरिरहेको बताउनु भएको छ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बसेको बैठकमा स्वास्थ्य मन्त्री पौडेलले बीमा रकम भुक्तानी सुरक्षित नहुँदा नागरिकलाई उपचार सेवा पाउन कठिन भएको भन्नुहुँदै अब अधिकतम नागरिकको योगदानमा आधारित बीमा प्रणालीको विकास गर्न मन्त्रालयले अध्ययन प्रतिवेदन तयार गरेको बताउनुभयो। बैठकमा स्वास्थ्य मन्त्री पौडेलले विपन्न सुविधा कार्यक्रम अन्तर्गत प्रदान गरिने 1,00,000 रूपियाँसम्मको सहुलियत सेवा तहगत सरकारको कारण दोहोरोपना र आर्थिक भार परेकाले एकीकृत प्रणाली मार्फत यो सुविधा सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले दुवै छिमेकी देश भारत र चीनले नेपालसँगको सम्बन्धलाई महत्व दिएर प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको छ। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्री डाक्टर राणाले दुवै देशले नेपालसँगको सम्बन्धलाई प्राथमिकताका साथ महत्व दिएका र नेपालसँग आवश्यक मात्रामा संवाद सम्पर्क तथा अन्तर्क्रिया भइरहेका जानकारी गराउनुभयो। बैठकमा सांसदको एक जिज्ञासामा मन्त्री डाक्टर राणाले नेपाल सरकार र चीन हालै सम्पन्न बेल्ट एण्ड रोड इनिशिएटिभ बीआरआई सम्झौतामा ऋण लिने भन्ने विषय कतै उल्लेख नभएको पुनः स्पष्ट गर्नुभयो। सरकारको 100 पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत धनकुटाकै सबैभन्दा अग्लो स्थान भनेर चिनिने पटेक डाँडा पूर्वाधार निर्माण र प्रचार प्रसारको अभावमा ओजेलमा परेको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
पटेक डाँडाको उचाइ समुद्री सतहबाट 2702 मिटर रहेको छ। सूर्योदयको दृश्य, मकालु, कञ्चनजंघा लगायत विभिन्न हिमाल, पूर्वका अधिकांश जिल्ला, पहाड़को मनोरम दृश्य अवलोकन यसको विशेषता हो। तर पर्यटकीय सिजनमा पनि पटेक डाँडामा पर्यटक नआउँदा प्राय सुनसान हुन्छ। धनकुटाको महालक्ष्मी नगरपालिका, छथर जोरपाटी गाउँपालिका तथा तेह्रथुमको लालीगुराँस नगरपालिका र छथर गाउँपालिका पटेक डाँडामा जोडिएका छन्। पर्याप्त पर्यटकीय पूर्वाधार तथा प्रचार प्रसारमा चारवटै स्थानीय तहले चासो नदिँदा पटेक डाँडामा पर्यटक नआएको स्थानीय मोडु शेर्पाले बताउनुभयो।
लोकलहरू जो जसले चिनेको छ, देखेको छ, उहाँहरू आउनुहुन्छ। तर अन्य अब टाढो टाढो जस्तै विराटनगर, मोरङ, सुनसरीतिरकोहरूले खासै थाहा छैन उहाँहरूलाई, किनभने एडभर्टाइजिङ कमी छ, बाटो पनि अप्ठ्यारो अप्ठ्यारो भएको कारणले खासै त्यति आउँछ।
कोशी राजमार्गमा पर्ने सिन्धुवा बजार नजिकै रहेको यो डाँडामा करिब 45 मिनटको पैदल यात्रामा पुग्न सकिन्छ। त्यस्तै लक्ष्मी नगरपालिकाको नुन्थलाबाट करिब 15 मिनटमा पुग्न सकिन्छ। प्रदेश सरकारको सहयोगमा महालक्ष्मी नगरपालिकाले नुन्थलाबाट तथा छथर जोरपाटी गाउँपालिकाले सिन्धुवाबाट सिँढी निर्माण गरे पनि पूरा हुन सकेको छैन। दुवै तर्फका सिँढी आधा मात्र निर्माण भएका छन्। थप पूर्वाधार निर्माणको लागि बजेट माग गर्दा नआएकोले निर्माणको काम अघि बढ्न नसकेको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बाले बताउनुभयो।
गरेर सिद्ध देवी थानबाट मार्गको परिसरमा मानिस हिँड्ने फुट ट्रायल निर्माण गर्ने ऐतिहासिक हिसाबले र लोकल हिसाबले निर्माण गर्ने हाम्रो एउटा योजना छ।
डाँडामा टेलिकम र टेलिभिजनका टावर राखिएको छ। टावर सुरक्षार्थ नेपाली सेनाले राखेको तार समेत ननिकाल्दा त्यहाँ पुग्ने पर्यटक समस्यामा पर्ने गरेको स्थानीयको गुनासो छ। यो स्थान नजिकै मार्का पोखरी, काली पोखरी, माङमाया भगवती लगायत विभिन्न धार्मिक महत्वका क्षेत्र रहेका छन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको निरीक्षण गर्नुभएको छ। त्यस अवसरमा शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले 5,67,27,00,000 लागतमा निर्माणाधीन भवनको भौतिक प्रगति 84% र वित्तीय प्रगति 73.04% भएको जानकारी दिनुभयो। भवनको आन्तरिक साज सज्जाका लागि 2,34,54,00,000,000 सम्झौता भएको छ। हालसम्म भवनको 25% सजावट भएको छ। भवनमा 1,351 कोठा छन् जहाँ संघीय संसदका दुवै सदनका बैठक हुनेछन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धको थुन्छेक बहस आज समाप्त नभएकाले काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई पुनः न्यायिक हिरासतमा पठाएको छ। काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन सम्बन्धी मुद्दामा सभापति लामिछानेको न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा आजदेखि शुरू भएको थुन्छेक बहस नसकिएपछि हिरासतमा पठाइएको हो। काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी अम्बर बहादुर चन्दले आगामी माघ 2 गतेदेखि यसबारे सुनवाई हुने बताउनुभयो। जाजरकोटको नलगार नगरपालिका वड़ा नम्बर 4 आफ्नो ओड़ाभित्र हुने विवाहका लागि अनिवार्य रूपमा ओड़ा कार्यालयको सिफारिश लिनुपर्ने निर्णय गरेको छ। ओड़ा अध्यक्ष बद्री पन्तले विकराल रूपमा बढ़दै गइरहेको बाल विवाहलाई न्यूनीकरण गर्नका लागि आफ्नो ओड़ाले त्यस्तो निर्णय गर्नु परेको बताउनुभयो। आफ्नो ओड़ामा आर्थिक वर्ष 2080-81 मात्रै 32 विवाह भएका मध्ये 16 बाल विवाह भएको तथ्याङ्क रहेको ओड़ा अध्यक्ष पन्तले जानकारी दिनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले 3 तहका सरकारले सक्रियतामा मानव र वन्यजन्तु द्वन्द नियन्त्रण सम्बन्धी कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिएको बताउनु भएको छ। आज ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले मुलुकको समृद्धि कृषकको समृद्धिसँग जोड़िएकाले सबैले हातेमालो गर्दै चुनौतीलाई अवसरमा बदल्नुपर्ने बताउनुभयो। नेपाल ट्रक यातायात व्यवसाय महासंघले मालभाग सवारी साधन भार वहन नियमन सम्बन्धी कार्यविधि 2074 कड़ाईका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ। महासंघद्वारा आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा 72 प्रवेश पास खारेज गर्न माग समेत गरिएको छ। महासंघका महासचिव राजेन्द्र विक्रम बानियाले भन्सार बिन्दुमा नै नेपालको कानूनले तोकेको भार वहन क्षमता जाँच पास गर्ने अधिकारीलाई जिम्मेवार बनाउन आग्रह गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनसँगको युद्धमा 300 उत्तर कोरियाली सैनिकको मृत्यु भएको दक्षिण कोरियाली अधिकारीहरूले जनाएका छन्। रूसले युक्रेन विरूद्धको युद्धमा करिब 300 उत्तर कोरियाली सैनिकको मृत्यु हुनका साथै 2,700 भन्दा बढ़ी घाइते भएका सियोलको गुप्तचर निकायले जानकारी दिएको छ। सियोलले यसअघि उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको भारी प्रतिबन्धित हतियार र सैटेलाइट कार्यक्रमका लागि रूसी प्राविधिक सहयोगको बदलामा मस्कोलाई किएव विरूद्ध लड्न 10,000 भन्दा बढ़ी सैनिक पठाएको दावी गरेको थियो। सप्ताहमा युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले किएवले 2 उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको र घाइते लड़ाकुलाई सोधपूछ गरिएको भिडियो सार्वजनिक गर्दै पक्राउ परेका युक्रेनी सैनिकका लागि कैदी साटासाटको सम्भावना बढ़ाएको बताउनु भएको थियो। म्यानमारको उत्तरी काचिन राज्यमा जेड खानी भत्किँदा 12 मृत्यु भएको छ। आज दिउँसो खानी भत्किँदा 50 भन्दा बढ़ी घर माटो मुनि पुरिएको प्रहरीले जनाएको छ। हाल उद्धार कार्य जारी रहेकोले मृत्यु हुनेको यकीन संख्या भने खुल्न नसकेको छ। यसै गरी ब्राजिलको दक्षिण पूर्वी क्षेत्रमा पनि मुसलधारे वर्षापछि गएको पहिरोमा परि कम्तीमा 10 मृत्यु भएको छ। शनिबार राति इपाटिंगा शहरमा 1 करिब 80 वर्षा भएको थियो जसका कारण उक्त क्षेत्रमा पहिरो गएको हो। पहिरोले धेरै घरहरू भत्काएको र भग्नावशेष मुनि अझै मानिस पुरिएको हुन सक्ने आशंका व्यक्त गरिएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
मध्य प्रदेशमा रहेका उद्योगहरू आफ्नो उत्पादन क्षमताको औसतमा 51.03% खुम्चिएका छन्। नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको आर्थिक वर्ष 2080-81 को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन मध्य प्रदेश अनुसार आर्थिक वर्ष 79-80 को तुलनामा गत आर्थिक वर्षमा उद्योगहरूको उत्पादन क्षमता औसतमा 10.53% खुम्चिएको छ। अघिल्लो आर्थिक वर्ष 2079-80 त्यहाँका उद्योगहरूको औसत क्षमता उपयोग 61.56% रहेको थियो। राष्ट्र ब्याङ्कको प्रतिवेदन अनुसार अनुसार समीक्षा अवधिमा हल्का पेय पदार्थ उद्योगले सबैभन्दा बढी 97.78% क्षमता उपयोग गरेको देखाएको छ। त्यसै गरी सो आर्थिक वर्षमा वनस्पति घिउ उद्योगको क्षमता उपयोग सबैभन्दा कम अर्थात 0.40% रहेको देखाएको छ। राष्ट्र ब्याङ्कको प्रतिवेदनले देशमा सञ्चालित अधिकांश उद्योगहरू 50% भन्दा कम क्षमतामा सञ्चालित रहेकोले बढी क्षमतामा सञ्चालन हुने वातावरण तयार पार्नुपर्ने औल्याएको छ। नेपाल सरकारले नेपाली सूचना प्रविधि कम्पनीहरूले विदेशमा लगानी गर्न पाउने कानूनी प्रावधानको लागि अध्यादेश मार्फत कानून संशोधन गर्ने निर्णय गरेपछि सूचना प्रविधि क्षेत्र उत्साहित भएको छ। सूचना तथा संचार प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल क्यान महासंघले सरकारको यो कदमलाई ऐतिहासिक निर्णयको रूपमा स्वागत गर्दै सूचना प्रविधि क्षेत्रमा नयाँ सम्भावनाको ढोका खुलेको प्रतिक्रिया व्यक्त गरेको छ। क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले सरकारको यो पहल कदमीले सूचना प्रविधि क्षेत्रमा ठूलो सुधार ल्याउने बताउँदै यसले नेपाली आईटी उद्योगलाई नयाँ दिशामा लैजान मार्ग प्रशस्त गर्ने विचार व्यक्त गर्नु भएको छ। नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनलाई थप समयानुकूल परिमार्जन गर्न 5 सदस्यीय अध्ययन समिति गठन गरेको छ। बोर्डको नियमन विभागका प्रमुख मुक्तिनाथ श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको बोर्डले उल्लेख गरेको छ। निष्कासन प्रक्रियामा हुने अन्तर्राष्ट्रिय अभ्यास र परिमार्जन गर्नुपर्ने विषयमा अध्ययन गर्न नियमन विभागका प्रमुखको संयोजकत्वमा 5 सदस्यीय अध्ययन समिति गठन भएको बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बताउनुभयो। नागरिक लगानी कोषको 30 वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट शेयर धनीहरूलाई 13% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सोमबार सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको आमदानी बाँडफाँड हिसाब विवरणमा छुट्याइएको 86.90 करोड़बाट 7% बोनस शेयर र 6% नगद लाभांश दिने प्रस्ताव स्वीकृति गरेको हो। साधारण सभाले कोषका अध्यक्ष प्राध्यापक डाक्टर सूर्यबहादुर थापाले पेश गर्नुभएको गत आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदन समेत पारित गरेको छ। कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमहरूबाट अघिल्लो आर्थिक वर्ष 2079-80 2.2 अर्ब 7 करोड़ संकलन भएकोमा गत आर्थिक वर्षमा 12.19% बढेर 2.26 अर्ब 83 करोड़ पुगेको नागरिक लगानी कोषले उल्लेख गरेको छ।
अब खेल समाचार अजय बमबाट।
नेपाल पहिलो अभ्यास खेलमा पराजित भएको छ। आईसीसी 19 महिला टी20 विश्वकपको तयारी स्वरूप नेपालले सोमबार वेस्ट इण्डिजको सामना गरेको हो, तर कुनै पनि ब्याटर जम्न नसक्दा नेपालले 9 रनको पराजय बेहोर्यो। वेस्ट इण्डिजले दिएको 110 रनको लक्ष्य पछ्याएको नेपालले 19.1 ओभरमा सबै विकेट गुमाउँदै 100 रन मात्रै बनाउन सक्यो। नेपालले अब दोस्रो अभ्यास खेल माघ 2 गते अमेरिकासँग खेल्नेछ। नेपालका लागि सिमना केसीले अलराउन्डर प्रदर्शन गरी बलिङतर्फ 1 विकेट लिएकी उनले ब्याटिङमा पनि सर्वाधिक 23 रनको योगदान दिएकी थिइन्। कप्तान पूजा महतो पनि 18 रनमा क्याच आउट हुँदा नेपालको संकट सुलिएको थियो। किरण कुमारी कुंवर र सिमना केसीले 7 विकेटका लागि 30 रनको साझेदारी गर्दै जित नजिक पुर्याएका थिए, तर किरण 18 र सिमना 23 रनमा आउट भएपछि तल्लो क्रमका ब्याटरले फिनिसिङ गर्न सकेनन् र 1 रन बनाउँदा 2 विकेट गुमाउन पुगे। वेस्ट इण्डिजका लागि त्रिसा हर्दम, अमिया गिल्बर्ट र अलिहालले समान 2 विकेट लिइन्। 1 विकेट केनिका क्यान्सरको नाममा रह्यो। विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु16 युथ लीगमा सोमबार मच्छिन्द्र फुटबल क्लब विरूद्ध 2-1 रोमाञ्चक जित दर्ता गरेको छ। जितसँगै पुलिसले 3 खेलमा 7 अङ्क जोडेको छ। पहिलो पराजय भेरेको मच्छिन्द्रको समान खेलबाट 6 अङ्क छ। सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा पुलिसलाई जित दिलाउन समीर राई र नसिब हेन्जनले गोल गरे। मच्छिन्द्रका लागि सौगात कुमार बमजोनले गोल गरे। अर्को खेलमा संकटा क्लब र विभागीय टोली नेपाल एपीएफ क्लबले 1-1 बराबरी खेलेका छन्। यो नतिजासँगै एपीएफले 4 खेलमा 8 अङ्क जोडेको छ। संकटाको समान खेलबाट 5 अङ्क जोडेको छ। सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा एपीएफका लागि उत्सव थापा र संकटाका लागि पेम्बा तामाङले गोल गरे।
अब मौसम। आगामी 24 घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाका साथै उच्च पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 22 डिग्री सेल्सियस, न्यूनतम 8 डिग्री सेल्सियस, काठमाण्डौको अधिकतम 18 डिग्री सेल्सियस, न्यूनतम 4.2 डिग्री सेल्सियस, पोखराको अधिकतम 20.5 डिग्री सेल्सियस, न्यूनतम 5.8 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 22 डिग्री सेल्सियस, न्यूनतम 4.4 डिग्री सेल्सियस र दिपायलको अधिकतम 22.5 डिग्री सेल्सियस, न्यूनतम 6.5 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सरकारको सिफारिशमा विभिन्न 4 अध्यादेश जारी। कुनै दललाई फुटाउने र जुटाउने काममा आफू नलाग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको स्पष्टोक्ति। पृथ्वी राजमार्गको मुङलिन पोखरा सड़क निर्माणको प्रगति 74%। सार्वजनिक सेवा प्रसारण नेपाल पीएसबीको भोलिदेखि तीन दिनसम्म पूर्वारम्भ कार्यक्रम हुँदै र युक्रेनसँगको युद्धमा 300 उत्तर कोरियाली मारिएको दक्षिण कोरियाको दावी। हवस्त, साँझ 7 बजेको समाचार सकियो, अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।